हेलो, भेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिम प्रदेशको विकासप्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्ज र त्यसै गरी लम्की एफएममा कार्यक्रम तातो बहासको पर्खाइमा बस्नुभएको आदरणीय सम्पूर्ण श्रोता र त्यसै गरी दिनेश खबरमा फेसबुकमा यतिखेर लाइभ हामीलाई हेरिरहनु भएका आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत तथा अभिवादन टक्र्याउन चाहन्छु। कार्यक्रम प्रस्तावन नवराज थारुक र हामी दुनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस छलफल कुराकानी गर्छौँ। यहाँहरू सबैलाई थाहा छ र आज 42 महिनापछि टिकापुर घटनाको आज सुनवाई हुँदैछ र आज फैसला हुँदैछ र कैलाली जिल्ला अदालतमा झन्डै 1 हप्तासम्म चलेको बहस पश्चात आज टिकापुर घटनाको विषयमा अदालतले चाहिँ फैसला गर्दैछ। यहाँहरू सबैलाई थाहा छ आज फैसला हुँदैछ भने धनगढीमा गृहमन्त्री पनि पुग्नु भएको छ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र त्यसै गरी भनौँ न अनुसन्धानका प्रमुखहरूको पनि सहभागिता रहेको यो सुदूरपश्चिममा यतिखेर फैसला भइरहँदा सुरक्षा अत्यन्तै कडा पारिएको भन्ने कुराहरू पनि हामी कहाँ सूचना प्राप्त भएको छ भने कैलालीमा चाहिँ जुन किसिमको थारुवान र त्यसै गरी अखण्ड सुदूरपश्चिमको आन्दोलन भइरहँदा 2072 साल भदौ 7 गते टिकापुर घटनाको अन्ततः आज फैसला हुँदैछ र यो फैसला भइरहँदा यस विषयमा एकैछिनपछि हामी गजेन्द्र केसीसँग कुराकानी गर्छौँ, अधिवक्तासँग, खास गरी आज फैसला हुने सम्भावना के छ त आज के टिकापुर घटनाका जो मुद्दा लागेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरू विरुद्धको जुन मुद्दा छ त्यसको आज अन्तिम सुनवाई होला त यस विषयमा रहेर एकैछिनपछि हामी कुराकानी गर्छौँ भने यतिखेर सुरक्षाको खुसुक्क पारेर गृहमन्त्री धनगढी किन आए त वास्तवमै प्रहरी त्यसै गरी अनुसन्धान र त्यसै गरी सशस्त्र प्रहरीको यो उच्चतम लेभलमा गरिएको यो कार्यक्रमको किन खुसुक्क कार्यक्रम गरियो त किन पत्रकार जगतमा चाहिँ यो कुराको समाचार सम्प्रेषण हुन सकेन त किन यस विषयमा चाहिँ जानकारी दिन हिचकिचाहट गरे त प्रशासनका प्रमुखहरूले वास्तवमै यो विषय आफैमा गम्भीरता विषय हो। जुन देशमा पारदर्शिता छैन, जुन देशको सरकार आफै सूचना लुकाउँछ र मिडिया मैत्री बन्न सक्दैन त्यो देश कहिल्यै पनि नेतृत्व सफल भएको मानिँदैन। यो इतिहासले बताएको कुराहरू अध्ययनले बताउँछ। जुन देशका प्रमुखहरूले सूचनालाई चाहिँ गुमराह राख्ने, जुन प्रवेशमा चाहिँ सूचनालाई चाहिँ लुकाउने काम गरिन्छ, जुन देशमा चाहिँ सूचनालाई चाहिँ प्रभावकारी बनाएर जनताका माझमा ल्याउने प्रयास गरिन्छ त्यो नेतृत्व जहिले पनि असफल मानिन्छ। यस विषयमा रहेर कुराकानी गर्दैछौँ एकैछिनपछि र तपाईँहरू सबैलाई थाहा छ टिकापुर घटनाको विषयमा एकैछिनपछि कुराकानी गर्छौँ भने दार्चुलामा पछिल्लो समय जीप दुर्घटना भयो, यहाँहरू सबैलाई थाहा छ जीप दुर्घटनामा परि 11 जनाको मृत्यु भयो भने ड्राइभर जो चाहिँ चालक हुनुहुन्थ्यो उहाँको अवस्था अहिले पनि उपचाररत छ भनेर जानकारी प्राप्त भयो। त्यसपश्चात प्रदेश सरकार स्थानीय सरकारले त्यो मुद्दालाई त्यति ध्यान दिएन त किन दिएन त वास्तवमै चेकिङ गर्छ प्रहरीले, ट्राफिक प्रहरी दिन रात खटिरहेको हुन्छ तर किन दुर्घटना न्यूनीकरण हुँदैन त वास्तवमै प्रहरी के चेकिङको नाममा यतिखेर कमाउ धन्दामा लागेको हो त कि वास्तवमै पैसा कमाउने नाउँमा प्रहरीले काम गरिरहेको हो त यस विषयमा रहेर कुराकानी गर्दैछौँ। सर्वप्रथम ट्राफिकका प्रहरी यतिखेर हामीसँग हुनुहुन्छ, प्रमुख प्रहरी उपरीक्षक हुनुहुन्छ यतिखेर रजौरी हामीसँग हुनुहुन्छ यतिखेर, उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु एसपी साहबलाई। कार्यक्रममा छोटो संक्षिप्त कुराकानीका लागि मैले यतिखेर एसपी साहबलाई वेलकम गरिहालेँ। एसपी साहब नमस्ते, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। मैले यतिखेर कुराकानी गर्न खोजिरहेको छु, सम्भवतः लाग्छ प्राविधिक मित्रले टेलिफोन लगाइरहनु भएको छ, मैले उहाँलाई नम्बर दिएको छु र हामी ट्राफिकका एसपीसँग कुराकानी गर्ने प्रयासमा यतिखेर लागिरहेका छौँ र खास गरी यो दुर्घटना न्यूनीकरण किन हुँदैन त किन उहाँहरूले चाहिँ यतिखेर प्रहरीलाई सक्रिय बनाउन सकिरहनु भएको छैन, दिन रात चेकिङ गर्नुहुन्छ कि वास्तवमै यतिखेर चोरीका गाडीहरू धनगढीमा थपाधप भेटियो, तपाईँहरूलाई थाहा छ एकजना गुप्ताजीलाई चाहिँ गाडीले ठक्कर दियो र यतिखेर हामी कुराकानी गर्ने प्रयासमा लागिरहेको छौँ। ट्राफिकका इन्स्पेक्टर यतिखेर हामीसँग हुनुहुन्छ रजौरीजी हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु। एसपी साहब यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद,
यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। मैले अलिकति मात्र समय लिन खोजेँ 2-3 मिनट सर यहाँको होइन, यो अहिले तपाईँ व्यस्त हुनुहुन्छ सम्भवतः लाग्छ, गृहमन्त्रीज्यू लगायतको विशिष्ट व्यक्तित्वहरू धनगढीमा हुनुहुन्छ आज, यो ट्राफिक चेकिङलाई कसरी आज व्यवस्थापन गर्दै हुनुहुन्छ एट फर्स्ट जानकारी गराइदिन्न एसपी साहब।
ट्राफिक चेकिङलाई भन्दा पनि अहिले हामीले रोडको व्यवस्थापन ट्राफिक स्मुथ फ्लोलाई चाहिँ बढी ध्यान दिएका छौँ, स्मुथ फ्लो होस् र अहिले यो सुरक्षा गोष्ठीलाई गोष्ठीको कार्यक्रमहरू चाहिँ राम्रोसँग सम्पन्न होस् भनेर भनेको छ र यसको आउटस्कर्टमा चाहिँ बाहिरतिर चाहिँ उनीहरूले नर्मल ड्युटीहरू गरिरहेको छ, कुनै कुनै ऱ्यान्डम चेकिङहरू पनि कुनै कुनै ठाउँमा भइरहेको छ
भने यतिखेर चेकिङलाई चाहिँ कडाइको साथमा तपाईँहरूले यतिखेर हेरिरहनु भएको छ विशिष्ट व्यक्तित्वहरू आउँदाखेरि एसपी साहब। अब यो शिवरात्रि भर्खरै गएको छ, होली जस्तो एउटा पर्व हामी माझमा आउँदैछ, यसलाई मध्यनजर गर्दै तपाईँहरूले ट्राफिक चुस्तता कतिको बढाइरहनु भएको छ यतिखेर, खास गरी हाम्रो प्रहरीहरूलाई तपाईँहरूले कसरी कोर्डिनेसन गरेर चेकिङलाई हाई बनाइरहनु भएको छ यतिखेर, भनौँ न संयमिता अप्नाइरहनु भएको छ एसपी साहब।
यो शिवरात्रि भयो यस्तो उसमा चाहिँ हामी विशेष उ गरिरहन्छौँ र विशेष बढी समय खटिने र बढी संख्यामा अलिक भएको पनि अफिसमा धेरै कम राखेर बाहिर चाहिँ गराउने यो यस्ता चाडपर्व र उत्सवहरूमा चाहिँ हाम्रो त्यो रेगुलर फेनोमेना हो. त्यसमा चाहिँ हामीले त्यस बेला केही विशेष ध्यान आकर्षित गरेर बढी नै अलिक बढी नै गर्ने गर्छौँ र अहिलेलाई चाहिँ हाम्रो ध्यान यो सुरक्षा गोष्ठी सम्पन्न गरे
त्यसपछि चाहिँ तपाईँहरूले गर्नुहुन्छ होइन. अब अन्त्यमा एसपी साहब मैले यहाँनिर जोडेँ मात्रै, जस्तो पछिल्लो समय यहाँलाई थाहा छ होइन केदार सर, मैले यहाँनिर संक्षिप्तमा जोडेँ, जस्तो यो दार्चुलामा घटना घट्यो, तपाईँहरू चेकिङमै हुनुहुन्थ्यो तर पनि दुर्घटना न्यूनीकरण हुँदैन, जनताको एउटा गुनासो के भने प्रहरी सक्रिय रूपमा तपाईँहरू जस्तो भन्दै हुनुहुन्छ, क्लेम गरिरहनु भएको छ हामी सक्रिय छौँ नवराजी हामी काम गरिरहेको छौँ भनिरहनु भएको छ, तर केदार सर किन यो एक्सिडेन्टहरू रोकिँदैन, यो छल्ने काम हो कि के देख्नुहुन्छ, तपाईँहरूको चेकिङ भएको भई हुन्छ एक्सिडेन्ट घटिरहेको छैन, कारण के हो सर?
यो कारण चाहिँ इन्ट्रिगेटेड हो, इन्ट्रिगेटेड रूपमा हुन्छ, त्यसको सबैले ध्यान दिनुपर्छ. खालि ट्राफिक प्रहरीले मात्रै गरेर पनि हुँदैन, त्यसमा यसका धेरै पक्षहरू छन्, यसको धेरै मन्त्रालयका कार्यालयहरू पनि छन्, त्यस्तै गरेर नागरिक समाज, त्यस्तै गरेर बुद्धिजीवी वर्ग, त्यस्तै गरेर मिडिया क्षेत्र, सबैको जिम्मेवारी हो. यो ट्राफिकको ट्राफिक व्यवस्थापन भन्नाले एउटा ट्राफिक शब्दले जोडिएर ट्राफिकको मात्रै हो भनेर ट्राफिकले नै गर्नुपर्छ, ट्राफिकले गरे भइहाल्छ सबै भन्ने होइन. यसको इन्टिग्रेटेड प्रोग्राम हो, हर समाजका मान्छेहरूले चाहिँ यसमा इन्भल्भ हुनुपर्छ र यसबाट ट्राफिक एक्सिडेन्टबाट धेरै मान्छेहरूको अङ्गभङ्ग हुने, मृत्यु हुने भइरहेछ. यसमा संवेदनशील हुनुपर्छ. नेपाल, चाइना र इन्डियाभन्दा पनि को हाराहारीमा मृत्यु दर छ यसमा. यसमा एउटा ट्राफिकको मात्रै रोल हुन्छ, यसले गरे हुन्छ. हामीले गर्नु पर्ने कुरा, हामीले सहज भूमिका यो प्रत्यायोजित अधिकारमा पनि हामीले यसको एक्टिभ रोल गरिदिएका छौँ. यो हाम्रो कर्तव्य नै हो
भने गाडी चलाउनेहरूले प्रहरीलाई पनि टेर्दैनन्, त्यही हो.
अब यो त यहाँहरूको समाजले उ गर्ने कुरा हो,
होइन तपाईँहरूको एनालाइसिसले के भने, जस्तो दार्चुला घटना घट्यो सर यहाँलाई थाहा छ होइन एसपी साहब, जस्तो दार्चुलामा घटना घट्यो, एघारजनाको मृत्यु भयो, मैले संक्षिप्तमा एघारजनाको मृत्यु भयो, त्यहाँ पनि देखिन्छ ट्राफिकलाई छलेको, तर ट्राफिकको चेकिङ पनि थियो भन्ने कुराहरू आयो, दुवैतिर प्रहरीको सक्रियता थियो भन्ने पनि आयो, तर यो घटनाहरू रिपिटली बढिरहेको छ, घट्नुपर्ने ठाउँमा बढिरहेको छ. मैले खोजे जस्तो एक्सिडेन्टहरू, बाइक एक्सिडेन्टहरू रिपिटली बढिरहेको छ, ठुला मालवाहक गाडीहरू दुर्घटना हुन्छन् भने ट्राफिकले काम गरिरहेको छ पनि भन्नुहुन्छ, अर्कोतिर यो घटना घटिरहेको छैन, यसले के दर्शाउँछ सर? हाम्रो सक्रियता बढ्या हो कि वास्तवमै जनमानसमा यो म्यासेज नगा हो कि हामी ड्राइभिङ गर्ने व्यक्तिहरूले केयर नगरे हो कि के हो त चुरो कुरो के हो खास, यसको कारण चाहिँ के हो सर मलाई भन्दैन ल ठ्याक्कै.
यसको यो मैले अघि भने तपाईँलाई यो सब समाजको रिफ्लेक्सन हो, होइन. ट्राफिक व्यवस्थापन गर्दा गर्दै एउटा पक्षले एउटा उसले गर्दा गर्दै पनि अरू पक्षबाट कमजोरी भयो भने एक्सिडेन्टहरू हुने हो, होइन. एउटा पक्षले मात्रै गरेर पनि हुँदैन, सबै पक्षले हुन्छ. जस्तो तपाईँको गाउँघरमा अथवा बजारमा कतै हेलमेट नलाएर सोच्नु भने समाजको अर्को मान्छेले ए बाबु किन ए अथवा ए दाजु किन हेलमेट नलाएर चढेको भन्न भनिदिन सक्ने हामीसँग समाज निर्माण भइसकेको छ कि छैन. अब ट्राफिकले हरेक ठाउँमा देख्ने कुरा हुँदैन. छतमा मान्छे चढ्यो, ए दाजुहरू किन माथि छतमा चढ्नु भएको छ, छतमा चढ्नु त हुँदैन त भन्ने कुराहरू चाहिँ हाम्रो समाजले भन्छ कि भन्नु. एउटा विद्युत स्थान गाउँको मान्छेले पनि आफ्नै गाउँको मान्छेलाई,
तर एउटा आरोप त छ नि एसपी साहब, मान्न तयार हुनुहुन्छ कि नै तपाईँहरू, भनौँ न तपाईँहरूका जो चाहिँ हुनुहुन्छ लागेको उहाँहरूले चेकिङ गर्दाखेरि चाहिँ सानो सानो कुरालाई चाहिँ केयर गर्नुहुन्छ, जस्तो लाइसेन्स छ कि छैन, बुलबुक छ कि छैन, ल ल्याऊ, छैन भने यसो पर्ची काट्ने, पैसा उठाउने, यो किसिमको राजस्व उठाउने कुरा गर्दैछु मैले. पैसा उठाउनु भने नेगेटिभ नलिनु होला एसपी साहबले, मैले आग्रह गरेँ. तपाईँहरूले राजस्व उठाउनुहुन्छ त्यो सकारात्मक छ, तर जस्तो मालवाहक गाडीमा पाँचजना बस्नुपर्ने हो है भन्छौँ हामी ल ठिक छ, तर सातजना, आठजना, नौजना, दसजना पनि लगिरहेको हुन्छ, दसजना बढ्नुपर्ने 18 हालिरहेको हुन्छ, अनि एक्सिडेन्ट भएपछि हामी भन्छौँ क्षमताभन्दा बढी थियो भनेर. यो विषयमा तपाईँहरू किन लाग्नुहुन्न एसपी साहब, मलाई ठ्याक्कै जवाब दिइदिनुहोस् ल.
हामी त्यसमा चाहिँ ठ्याक्कै तपाईँलाई जवाब दिँदाखेरि हामीले एउटा सन्देशको लागि पनि यो उसमा चाहिँ 400 गाडीमा हामीले सिट घटाएका छौँ. त्यसको के सन्देश हो? त्यसको सन्देश त धेरै नचढ्नुहोस् भने हो नि, क्यापेसिटीभन्दा बढी नचढ्नुहोस् भनेको हो नि. अब त्यसैको विरोधमा अथवा त्यसैको उसमा चाहिँ विरोधमा नभनौँ गुनासोमा चाहिँ के भइरहेछ भने, होइन हामी त चढ्नु पर्नुपर्छ, भाडा महँगो भयो भन्ने कुराहरू चाहिँ समाजले हुँदासम्म त्यसलाई सचेत नगराउँदासम्म, सबै सचेत गराउने कुरा सबैको जिम्मेवारी हो. सचेत नगराउँदासम्म यो त जीवनको अगाडि अरू कुनै कुराको मूल्य छैन, भ्यालु छैन, हतार छैन, इमर्जेन्सी छैन. जीवनको मूल्यको अगाडि त कुनै हतार छैन नि, पुरै जीवन
ठिक छ एस विशाल, तपाईँहरू लाग्नु भएको छ, म धन्यवाद पनि दिन चाहन्छु अझ सक्रिय हुनुहोस् किनभने विशिष्ट व्यक्तित्वहरूको यतिखेर आगमन छ, तपाईँ बडो व्यस्त पनि हुनुहुन्छ, म धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच एस विशाल, यहाँले समय दिनुभयो, यहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यतिखेर हामीसँग ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक यतिखेर हामीसँग हुनुहुन्थ्यो, एस विशाल हुनुहुन्थ्यो, केदार रजौरी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ। अब हामी पछिल्लो समय यहाँहरू सबैलाई थाहा छ, राहत शिक्षकहरूले चाहिँ विगत लामो समयदेखि आन्दोलन गरिरहनु भएको छ। बेला बखतमा यो देशमा शिक्षा ऐन पारित हुने क्रममा चाहिँ यो किसिमको आन्दोलन किन हुन्छ त, किनभने देशको पछिल्लो समयको अवस्था यहाँहरू सबैलाई थाहा छ। खास गरी राहत शिक्षकले यतिखेर आन्दोलन गरिरहनु भएको छ भने परीक्षाकै मुखमा आन्दोलनको औचित्य र आवश्यकता के हो त, यस विषयमा रहेर कुराकानी गर्दैछु एकैछिनपछि। तपाईँहरू सबैलाई थाहा छ बेला बखतमा यो देशमा यतिखेर शिक्षा ऐन लागू हुने बेला छ, ऐन पारित हुने बेलामा छ, यतिखेर उहाँहरूले कोटा सिस्टममा अब आफूलाई हाल्नुपर्छ भनिरहनु भएको छ। उहाँहरूको माग के जायज हो त, किनभने राहत शिक्षकहरूलाई स्वत स्थायी बनाइनुपर्ने यो मागहरू गरिरहँदा पछिल्लो समय यहाँहरू सबैलाई कतिलाई थाहा छ, किनभने बेला बखतमा चाहिँ योभन्दा पूर्व निजी र उहाँहरू जो चाहिँ करारमा हुनुहुन्थ्यो या भनौँ उहाँहरू जो जेला मजुरीमा काम गरिरहेका अस्थायी शिक्षकहरूले पनि योभन्दा पहिले पनि आन्दोलन गरेको यहाँहरू सबैलाई थाहा छ। र पछिल्लो समय हामी कुराकानी गर्दैछौँ राहत शिक्षकहरूको आन्दोलनको औचित्य र आवश्यकता, उहाँहरूले स्वतः यसलाई चाहिँ स्थायी बनाउनुपर्छ भनेर भनिरहनु भएको छ। यस विषयमा रहेर एकैछिनपछि कुराकानी गर्छौँ कार्यक्रममा, यतिखेर छोटो कमर्सियल ब्रेकमा जान्छु।
कहिलेदेखि राम्रा राम्रा सुनका गहना लगाउने रहर थियो, आज बल्ल पुरा भयो।
रहर त मलाई पनि थियो नि दिदी, यति राम्रा सुनका गहना लगाउने, तर कहाँबाट ल्याउने होला?
ल सुन, आरु सुनचाँदी गहना पसल छ नि यसको लागि, त्यहाँ त आधुनिक डिजाइनका गरगहनाहरू बनाइनुका साथै अर्डर अनुसार ग्यारेन्टीका साथ खरिद बिक्री पनि गरिन्छ। सम्पर्क आरो सुनचाँदी गहना पसल, धनगढी 13 राजपुर, कैलाली गाउँ जाने बाटो, प्रोपराइटर रमेश सुनार, मोबाइल 9869656319, 9811456963।
हेलो,
नमस्कार म्याम, म तेजको बाबा।
नमस्कार।
छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो।
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है, सकेसम्म विद्यालयमै आएर शिक्षकहरूलाई भेट्नुहुन्छ, नसक्दा फोनबाटै भए पनि जानकारी लिइराख्नुहुन्छ, अनि त ऊ पढाइमा अरू भन्दा अब्बल छ।
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षक सँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि, होइन र म्याम?
हो नि, साँच्ची पर्सि विद्यालयमा कक्षा 1, 2, 3 विद्यार्थीका अभिभावक र शिक्षकहरूको भेला छ, आउनुहोस् है।
यस्तो बेलामा अभिभावकले घरमा छोराछोरीको पढाइमा गर्न सक्ने सहयोग बारे छलफल र सरसल्लाह पनि हुन्छ रे नि, हो म्याम?
हो त, अनि अभिभावकहरूसँग निरन्तर भेटघाट गर्न पाउँदा हामी शिक्षकहरूलाई पनि आफ्नो जिम्मेवारी पूरा गर्न थप प्रोत्साहन मिल्छ नि।
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बाल बालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
आदर श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ। तातो बहसमा हामी कुराकानी गर्दैछौँ, आज तपाईँहरू सबैलाई थाहा छ विभिन्न विषयमा कुराकानी गर्दैछौँ। एकैछिनपछि म टिकापुर घटनाको विषयमा अधिवक्तासँग कुराकानी गर्दैछु भन्दै योभन्दा पूर्व यतिखेर हामी राहत शिक्षकहरूको आन्दोलन यतिखेर काठमाडौँमा जारी छ, माइती घर मण्डलामा आज पनि आन्दोलन जारी रहेको छ भने सुदूरपश्चिमबाट पनि हजारौँ यतिखेर शिक्षकहरू काठमाडौँ पुग्नु भएको छ र राहत शिक्षकहरूले थाहै गरिनुपर्ने र कोटा सिस्टमबाट हामीलाई पनि त्यो व्यवस्था गर्नुपर्छ भनेर आन्दोलन गरिनु भएको छ भने एकातिर शिक्षा मन्त्रालयले ऐन पारित गरिसकेको र उहाँहरूको माग सम्बोधन भइसकेको भन्ने जानकारी गराउनु भएको छ। यस विषयमा रहेर हामी कुराकानी गर्दैछौँ। यतिखेर कुराकानीका लागि सुदूरपश्चिमबाट प्रतित्व गर्दै खास गरी नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह अध्यक्ष नवीन सिंह धामी यतिखेर हामीसँग हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु। नवीनजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद नवराजी, तातो बहस अत्यन्त लोकप्रिय र एउटा जनतालाई सही खबरहरू सुसूचित गर्ने एउटा यो लोकप्रिय कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण आम श्रोताहरूलाई यहाँको नमस्कार छ, सबैलाई अभिवादन।
तपाईँहरूको आन्दोलन यतिखेर पनि जारी छ?
हजुर, हामी आन्दोलनमै छौँ।
तपाईँहरूको आन्दोलन किन, के का लागि ठ्याक्कै भन्नुहोस् त, किनभने तपाईँहरूले यो परिस्थितिमा इक्जाम हुँदैछ, परीक्षाको पूर्व सन्ध्यामा तपाईँहरूले आन्दोलन गर्नुभयो, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नुभयो भन्ने आरोप पनि तपाईँहरूलाई लागेको छ। यतिखेर कुरा गर्ने भने तपाईँहरूको आन्दोलनको औचित्य आवश्यकता के हो, ठ्याक्कै भन्नुहोस् त। अब
नवराजी, हामी परीक्षा लक्षित आन्दोलन हुँदै होइन, हामी विगत लामो समयदेखि झन्डै 15-20 विद्यालय सेवामा सरकारको नीतिभित्र रहेर सरकारले हामीलाई सेवा प्रवेश गराइयो, त्यसपछि आएर अहिले कम्तीमा एउटा नयाँ सङ्घीय ऐन बन्ने क्रममा हामीलाई चाहिँ एउटा सेवाबाट विस्थापित गर्ने चाहिँ एउटा मनसाय चाहिँ सरकारको देखियो। विगतमा हामीसँग गरेको सम्झौता विपरीत हामीलाई चाहिँ रित्तोहात घर पठाउने किसिमको चाहिँ षड्यन्त्र शिक्षा ऐनको मस्यौदामा भइसकेपछि हामी बाध्य भएर त्यो ऐनलाई लक्षित गरेर हामीले आन्दोलनमा जानु परेको हो। हामी त्यो परीक्षा लक्षित अथवा विद्यालयको पढाइलाई चाहिँ डिस्टर्ब होस् भन्ने हाम्रो चाहना होइन, सरकारको चाहिँ एउटा बाध्यकारी एउटा सरकारले हामीलाई बाध्य बनाएर चाहिँ सडकमा ओह्रालेको हो यो स्पष्ट।
तर तपाईँहरूको आन्दोलनको पूर्व सन्ध्यामा अहिले पनि हेर्ने भने खास गरी अनेरा सोभी र अनेरा सोभी क्रान्तिकारीले विज्ञप्ति नै जारी गरेका छ हिजो, नवीन लामा र त्यसै गरी चाहिँ रञ्जित तामाङको एउटा विज्ञप्तिले के बनाएको छ भने शिक्षकहरूको आन्दोलनको औचित्य केही पनि छैन, सरकारलाई कमजोर पार्न यो एउटा किसिमको षड्यन्त्र हो, तपाईँहरूको आन्दोलनको औचित्य छैन, कानुन तह सरकारले लागू गर्ने शिक्षा मन्त्रालयले लागू गर्ने ऐनमा आउनुपर्छ भनेर उहाँहरूले भन्नुभएको छ, जहाँ 80% राहत शिक्षकलाई खुला प्रतिस्पर्धा र चाहिँ 20% चाहिँ आन्तरिक प्रतिस्पर्धाबाट हाल्ने कुरामा तपाईँहरूको विमति किन नवीनजीले भन्नुहुन्छ?
नवराजी, यो सरकारको पक्षमा विद्यार्थी सङ्गठनहरूले जुन एउटा नियोजित रूपमा विज्ञप्ति जारी गरेका छन् हामी प्रतिस्पर्धाबाट डराएको होइन, तर एउटा कुरा विद्यार्थी सङ्गठन अथवा विद्यार्थी साथीहरूलाई हामी आग्रह के गर्छौँ भने हामी सेवा प्रवेश गर्दाखेरि यो राज्यले किन आयोग खोलेन, 20 वर्षसम्म चाहिँ शिक्षक सेवा आयोग नखोल्ने अनि 20 वर्ष पहिलेको आयोग अहिले आएर चाहिँ 75 चाहिँ खुला लड्नुहोस् भन्ने कुरा कुनै पनि हालतमा चाहिँ यो चाहिँ स्वीकार्न सकिँदैन। हामी तयार छौँ, तिनै विद्यार्थीहरू जब हामी सेवा प्रवेश गऱ्यौँ 2060 सालको आयोग लडौँ न, 2060 सालमा हामी पनि विद्यार्थी हो, 2059-60 सालमा विद्यार्थीसँग नै हामी प्रतिस्पर्धा गरेर सेवा प्रवेश भएको हो भने ल 2060मा जसको योग्यता पुग्थ्यो हामी च्यालेन्जका साथ भन्छौँ उनीहरू बिच प्रतिस्पर्धा हुन्छ भने 2060को आयोग हामी लड्न तयार छौँ, तर 2060मा हामीलाई चाहिँ सेवा प्रवेश गराउँदाखेरि के अवस्था थियो, 15-20 वर्षसम्म चाहिँ आयोग नखुल्दाखेरि विद्यार्थी सङ्गठनहरू चुप्प लागेर बस्ने, अहिले आएर एउटा सरकारको चाहिँ एजेन्टका रूपमा सरकारलाई चाहिँ जोगाउनका लागि सरकारलाई आफ्नो दायित्व बोध हामी गराउन खोजिरहेका छौँ, सरकारलाई आफ्नो दायित्वबाट पन्छाउनका लागि फेरि चाहिँ नियोजित रूपमा विद्यार्थीहरू प्रयोग भइरहेको हामीले देखेका छौँ।
तर नवीनजी, तपाईँहरूको आन्दोलनमा सरकारले भनौँ न समर्थन देखाउने जस्तो छैन, किनभने शिक्षक महासङ्घको तपाईँले विज्ञप्ति पनि हेर्नुभयो होला, उहाँहरूले पनि भन्नुभएको छ एनमा धेरै कुराहरू आइसकेका छ, उहाँहरू खुला प्रतिस्पर्धामा आउन डराउँदै हुनुहुन्छ भन्ने जस्तो तर्क पनि आउँदैछ, यस्तो आवाजहरू किन सुन्दै बाहिर आउँदैछ ल भन्नुहोस् त नवीनजी, किन होला?
यो भ्रम हो सरासर, यो नियोजित रूपमा म के आग्रह गर्न चाहन्छु हजुरको यो लोकप्रिय कार्यक्रम र मिडिया मार्फत भने हामी प्रतिस्पर्धाबाट डराएको बिल्कुलै होइन, तर एउटा कुरा म यहाँलाई दृष्टान्त के भन्छु भने अहिलेको मुख्य सचिवलाई अहिले चाहिँ नासुको इक्जाममा चाहिँ अहिले चाहिँ प्रतिस्पर्धा गरायो भने ऊ पनि असफल हुन्छ, त्यो त त्यति बेला र अहिलेको बेलाको फरक छ, अहिलेको चाहिँ डिएसपी एसपीलाई एउटा रिङरोड एउटा जवानसँग दौडायो भने ऊ फेल हुन सक्छ, यी कुतर्क गर्नु हुँदैन। 2060 सालमा सेवा प्रवेश गराउँदाखेरि हामी चाहिँ योग्य भएर सेवा प्रवेश गरेका हौँ, हामी प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका हौँ, त्यो 2060 सालदेखि लिएर अहिलेसम्म 75 आउँदाखेरि आयोगहरू नखुल्ने अनि अहिले आएर 75 आएर हामीले जागिर खाइसकेपछि हामीले 15-20 वर्षसम्म काम गर्दाखेरि हामीलाई कसैले अयोग्य भनेन, हामीले गरेको काम कसैले अयोग्य भनेन, अहिले स्थायित्वको कुराहरू एनमा आउनुपर्छ भन्दाखेरि यी तमाम खालका भ्रमहरू र केही तथाकथित चाहिँ तपाईँको यो शिक्षाविदहरूले यो एउटा हामीलाई चाहिँ यिनीहरूको क्षमता छैन योग्यता छैन भनेर एउटा चाहिँ त्यो नियोजित रूपमा जुन एउटा भ्रम छर्ने काम गरेको छ यसको हामी घोर भर्सना गर्न चाहन्छौँ। हामी प्रतिस्पर्धाबाट डराएका होइन
भने तपाईँहरू प्रतिस्पर्धाको अहिले पनि मूर्ति हुनुहुन्छ, तपाईँहरू प्रतिस्पर्धाबाट भाग्ने पक्षमा हुनुहुन्न तर सम्मानजनक तपाईँहरूलाई चाहिँ अस्तित्वको खोजीमा हुनुहुन्छ, तपाईँहरू सम्मानजनक स्थानको खोजीमा चाहिँ हुनुहुन्छ त्यसो भए नवीनजी?
एकदमै, हामी न्यायिक र न्यायोचित प्रतिस्पर्धाबाट भाग्न खोजेको होइन, तर चाहिँ एउटा बदनियत हिसाबले एउटा चाहिँ नियोजित तरिकाले विस्थापित गर्ने तरिकाले चाहिँ प्रतिस्पर्धाको चाहिँ नोटिङ गरेर अहिले आएर 15 वर्ष अघिको आयोग 15 वर्ष पहिलाको आयोग अहिले आएर चाहिँ खुला प्रतिस्पर्धामा आउनुहोस् भनेर कसैले भन्छ भने त्यो हामीलाई सहयोग हुँदैन, त्यो सुहाउँदैन।
तर शिक्षक महासङ्घले किन तपाईँहरूका विरुद्ध यतिखेर लागिरहेको छ? त्यसो भए शिक्षकहरूको माग सही हो भने त तपाईँहरूको पक्षमा उहाँहरूले बोल्नु पर्ने थिएन, उहाँहरूले सरकारको बचाउ गर्दै हुनुहुन्छ, सरकारको पक्षमा उहाँहरू बोल्दै हुनुहुन्छ त?
यो देशमा शिक्षकको पक्षमा बोल्ने सबै शिक्षक नेताहरूलाई फेरि म यहीँबाट आग्रह के गर्न चाहन्छु, तपाईँहरू सुध्रिनुहोस्, पार्टीको चाहिँ झोले भएर पार्टीको रिमोटबाट तपाईँहरू नचल्नु, शिक्षकका पक्षमा तपाईँहरू काम गर्ने भनेर गीत मात्रै गाइराख्ने, तर तपाईँहरूको काम चाहिँ एउटा पार्टीको लागि अथवा सरकारको लागि देखियो, हामी त्यस कारण चाहिँ के भनिरहेका छौँ भने विशुद्ध पेसागत मुभमेन्ट हो यो हाम्रो, एउटा पेसालाई मर्यादित बनाउने पेसाको स्वाभिमान जोगाउने मुभमेन्ट चाहिँ राज शिक्षकहरूको हो, त्यस कारण इसिडी बाल विकास शिक्षकहरूको हो, यी तमाम मुद्दाहरू चाहिँ अगुवाई गर्नुपर्थ्यो महासङ्घले, महासङ्घ चुकिरहेको छ, महासङ्घ सच्चिनुपर्छ, महासङ्घले साँच्चीकै शिक्षकको महासङ्घ बन्नुपर्छ, सरकारको महासङ्घ बन्यो भने भने त्यो चाहिँ शिक्षक महासङ्घ हुन सक्दैन भनेर हामी भनिरहेका छौँ। शिक्षक महासङ्घ सुध्रिनुपर्छ, सच्चिनुपर्छ।
माने यो एन नै गलत तरिकाले आउँदैछ भन्ने तपाईँहरूको यतिखेरको धारणा हो त्यसो भए? जस्तो प्रतिस्पर्धाको कुरा गर्ने हो भने तपाईँहरूले भने जस्तै स्वतः कोटा प्रणालीमा चाहिँ हामीलाई पनि राहत शिक्षकलाई चाहिँ थाहै गरिनुपर्छ भनिरहँदा तपाईँहरूको माग चाहिँ के हो ठ्याक्कै भन्नुहोस् त? अब
नवराजी, हामीले स्वतः भनेकै छैनौँ। हामीले के हो भने विधि प्रक्रियाका लागि हामी चाहिँ बाधक छैनौँ। हिजोको दिनमा पनि यो देशमा विश्वविद्यालयमा एक घन्टी पढाउनेहरूलाई चाहिँ आन्तरिक प्रतिस्पर्धाबाट उप प्राध्यापक प्राध्यापक बनाएको छ। अस्ति भर्खरै मात्रै अस्थायी शिक्षकहरूलाई चाहिँ आन्तरिक प्रतिस्पर्धाबाट व्यवस्थापन गरिएको छ र असफल हुनेहरूलाई उहाँहरूको एउटा क्षतिपूर्ति स्वरूप एउटा सुविधा दिएर विदा गर्ने, सम्मानजनक विदा गर्ने किसिमको प्रबन्ध पनि यहाँ भएको छ। हामी पनि यो देशको नागरिक हो, कुनै एउटा नागरिकको लागि तमाम खालका चाहिँ रोजगारीको एउटा सुनिश्चित गर्ने अवसरहरू सिर्जना हुने, एउटा नागरिकलाई चाहिँ एउटा वञ्चित गरेर चाहिँ सडकमा ल्याउने किसिमको चाहिँ जुन एउटा विभेद भइरहेको छ, हामी माथि हिजो चाहिँ काम गरिरहँदाखेरि पनि विभेद भएको र अहिले चाहिँ व्यवस्थापनका सवालमा पनि विभेद हुन्छ भने हामीलाई विभेद सही छैन। त्यो विभेदका विरुद्धमा चाहिँ हामी बाध्य भएर चाहिँ सडकमा आएका।
तर धेरैले के भन्छन् नवीनजी भने हिजोका दिनमा राजनीतिक दलको कोटाबाट चाहिँ उहाँहरू राहतमा जानुभयो, अहिले आएर थाहै भन्नु भने त यो त राम्रो भएन नि है, यो त गलत भयो नि भन्नेहरू पनि छन् नि नवीनजी।
म एउटा कुरा आग्रह गर्न चाहन्छु, 15-20 वर्षमा हिजो नियुक्त हुँदाखेरि यदि राजनीतिक टिका टानो लगाएर नियुक्त हुन्थे भने त्यतिखेर चाहिँ त्यो रोक्नु पर्थ्यो भन्छु म ती महाशयहरूलाई जसले त्यो आरोप लगाउँदैछन्। 20 वर्ष काम गरिरहँदाखेरि ऊ राजनीतिक नियुक्ति भएन, उसले काम गरेको चाहिँ भ्यालिड भयो, उसले काम गरेको योग्य भयो, अहिले व्यवस्थापनको पाटोमा ती कुतर्कहरू आइरहेका छन्। हिजो त्यो गर्दाखेरि चाहिँ किन भनिएन, त्यो राजनीतिक नियुक्ति हो भने त्यसलाई त्यतिखेर किन रोकिएन, ती भन्ने महाशयहरू त्यतिखेर कहाँ सुतेर बसेका थिए? अहिले व्यवस्थापनको पाटोमा आएर त्यो कुतर्कहरू भइरहेका छन्। कुनै राजनीतिक नियुक्ति छैन। हाम्रा साथीहरू प्रतिस्पर्धाबाट शिक्षा एन नियमावलीबाट शिक्षक सेवा आयोगको चाहिँ एउटा सिलेबसबाट निर्धारित पाठ्यक्रमबाट परीक्षा लिखित मौखिक र कक्षा अवलोकन गरेर हाम्रा साथीहरू नियुक्त भएका छन्। त्यहाँ प्रतिस्पर्धा नै भएको छ सिस्टमभित्र। शिक्षा कार्यालयले त्यतिखेर नियुक्ति दिएको छ, हाम्रो हातमा सरकारी चाहिँ संयन्त्र शिक्षा कार्यालयले दिएको नियुक्ति छ भने त्यो शिक्षा कार्यालयले नियुक्ति दिएको भने त्यो शिक्षा कार्यालयले गल्ती गरे भने ती सबै शिक्षा कार्यालयहरू डिसीहरूलाई कारवाही गर्ने हिम्मत राख्छ यो सरकारले? अर्थात् हामी अयोग्य हौँ, हामी चाहिँ राजनीतिक नियुक्ति भएका हौँ भने हामीले गरेको यो 15 वर्ष हामीले गरेको काम पनि अयोग्य गर्न सक्ने त्यही सरकारसँग सामर्थ्य ताकत छ? हो भने हामीले 15 वर्ष पढाएका विद्यार्थीका सर्टिफिकेटहरू पनि अयोग्य र रद्द गर्ने हिम्मत राख्नुपर्छ सरकारले। होइन भने यो बेतुकको चाहिँ एउटा कसैको चरित्र आत्मसम्मानमा चाहिँ ठेस पुग्ने तरिकाका कुतर्कहरू गर्ने कुराहरू हामीलाई सही हुँदैन।
अब नवीनजी, जस्तो यो तपाईँहरूको आन्दोलन परीक्षाकै मुखमा किन भइरहेको छ भन्ने यतिखेर आम जनताको तर्क पनि छ। जस्तो हिजो तपाईँहरूले सार्वजनिक रूपमा चाहिँ भनौँ न सार्वजनिक सामुदायिक विद्यालयहरू बन्द गर्नुभयो, जसको प्रभाव यतिखेर विद्यार्थीमा पर्यो। यदि यतिखेर तर्क गर्नेहरू पनि छन् नि, शान्ति क्षेत्र घोषणा पनि गर्ने, हामीले अर्कोतिर हेर्ने हो भने विद्यालयलाई चाहिँ हामी बन्द गर्नु भने यो माग चाहिँ चाँडो सम्बोधन होस्, सरकारलाई चाहिँ बढी प्रेसर गर्न तपाईँहरूले चाहिँ यो परीक्षाकै मुखमा आन्दोलन गर्नुभएको हो। तपाईँलाई अवगत होला, योभन्दा पहिले पनि निजी शिक्षकहरू जो चाहिँ भनौँ न त्यतिखेर पनि हुनुहुन्थ्यो, जो चाहिँ निजी स्रोतबाट हुनुहुन्थ्यो, उहाँहरू पनि आन्दोलनमा हुमिनु भएको थियो, जो चाहिँ थाहै हुनुहुन्थेन, अस्थायी टिचरहरू हुनुहुन्थ्यो।
मैले अघि पनि हजुरलाई भने, अघि पनि म अझै स्पष्ट गर्न चाहन्छु, हामीले परीक्षा लक्षित गरेर अथवा पढाइ लक्षित गरेर पढाइले डिस्टर्ब हुने हिसाबले हामीले आन्दोलन घोषणा गरेको होइन। यो आन्दोलन चाहिँ प्लान गरेर गरिएको आन्दोलन पनि होइन, यो सरकारले निम्त्याएको आन्दोलन हो, यो एन लक्षित आन्दोलन हो। एन चाहिँ अब यो महिनाभित्रै नै ल्याइसक्ने भन्ने जुन मसौदा सरकारले तयार गर्यो त्यो एनको ड्राफ्टमा हाम्रो विरुद्धमा चाहिँ त्यो एनको ड्राफ्ट तयार भयो। हामीलाई व्यवस्थापन गर्ने भनेर सरकारले असोज 22 हामीसँग लिखित सम्झौता गरेको थियो, एनको मसौदामा तपाईँहरूको मागहरू अक्षरशः हामी समावेश गर्छौँ भनेर यही शिक्षा मन्त्रालयले चाहिँ हामीसँग सम्झौता गरेको थियो असोज 22। त्यो सम्झौता अनुसार एनको मस्यौदामा चाहिँ आएन, त्यसको विपरीत आयो। त्यो सम्झौताको मर्म विपरीत अथवा सम्झौता विपरीत राज्यले चाहिँ एउटा नियोजित ढङ्गबाट हामीलाई चाहिँ रित्तो हात घर पठाउने किसिमको चाहिँ एनको मस्यौदामा त्यो कुराहरू आइसकेपछि हामीलाई सडकमा राज्यले ओह्रालेको। र अझै पनि के भने राज्यले दायित्वबोध गर्नुपर्छ, हामीलाई सडकमा आउने रहर होइन, राज्यले हामीलाई कक्षा कोठामा राखिराख्नुपर्छ, राज्यले हामीलाई सत्सम्मान कक्षा कोठामा चाहिँ राख्ने व्यवस्था गरेर हामीलाई चाहिँ सडकमा जाने रहर छैन, हामी पढाउन आतुर छौँ। त्यस कारण चाहिँ अझै अर्को कुरा म यहाँलाई आग्रह गर्न चाहन्छु, यहाँको यो लोकप्रिय कार्यक्रम मार्फत हामीले हिजो बाध्य भएर काठमाडौँमा प्रहरी बल प्रयोग गरेर हामीले दबाउने कुचेष्टा गरियो, हाम्रा तमाम 100 साथीहरू घाइते छन्, तमाम हाम्रा चाहिँ बाल विकासका म्यामहरू महिला शिक्षकहरूमाथि प्रहरीहरूले एकदमै बर्बर दमन गरेको छ, पुरुष प्रहरीले महिला चाहिँ शिक्षकमाथि अमानवीय एउटा व्यवहारहरू चाहिँ त्यहाँ सडकमा गर्यो, अनि त्यसको विरुद्धमा हामीले यो शिक्षकहरूमाथि ज्यादती भयो। यो एउटा लोकतान्त्रिक चाहिँ हामी शासन पद्धतिमा छौँ, एउटा शान्तिपूर्ण प्रदर्शनमा चाहिँ यो किसिमको चाहिँ दमन हामीलाई सही छैन भनेर हामी माथि भएको दमनका विरुद्धमा हामीले हिजो आम शैक्षिक हडतालको घोषणा गऱ्यौँ। राज्य फेरि पनि गम्भीर भएन, विद्यालय बन्द भए पनि उसलाई कुनै चासो नभएपछि हामीले हिजो नै विज्ञप्ति सार्वजनिक गरेर राज्य गम्भीर छैन तर हामी जिम्मेवार छौँ, विद्यालय बन्दको कार्यक्रम चाहिँ हामीले हिजो नै चाहिँ स्थगन गरेका छौँ। हाम्रो आन्दोलन काठमाडौँ केन्द्रीय आन्दोलन निरन्तर चलिरहेको छ। हामी सबै बाल विकास र राहत शिक्षक साथीहरू जो अझ घर छुट्नु भएको छ, जिल्लामा हुनुहुन्छ, उहाँहरूलाई सबैलाई काठमाडौँ आह्वान गर्दछौँ, बोलाइरहेका छौँ र काठमाडौँ केन्द्रित आन्दोलन थप सशक्त हुन्छ।
अब यो परिस्थितिमा नवीनजी, यदि तपाईँहरूले उठाएको माग सरकारले सम्बोधन गरेन भने तपाईँहरू अब के गर्नुहुन्छ?
हामी यो न्यायोचित माग हो, यो जायज माग हो, यो राज्यले सम्बोधन गर्नै पर्छ। जबसम्म गर्दैन तबसम्म अब हामी फर्किन्नौ, हामी मर्न तयार छौँ। जीवन मरण एउटा जीवनको ऊर्जाशील समय 15-20 वर्ष चाहिँ हामीले राष्ट्र सेवामा समर्पित गरेर अहिले हामीलाई यदि चाहिँ रित्तो हात घर पठाउने चाहिँ राज्यले चाहिँ त्यो खालको दुस्साहस गर्छ।
सरकार शक्तिशाली छ नि त नवीनजी, अहिले दुई तिहाईको सरकार छ, जे चाहे त्यही हुन्छ। तपाईँलाई थाहा छ डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐनको बारेमा त्यति धेरै उहाँले चाहिँ त्यो विधेयकको बारेमा अनसन बस्नुभयो, अनसन बसिरहँदा पनि सरकारले पेलेर विधेयक पास गर्यो भने अब तपाईँहरूले यो आन्दोलन गरिरहँदा ऐन ल्याउँदैछ, शिक्षा ऐन आइरहँदा तपाईँहरूको आन्दोलन भइरहेको छ। यो परिस्थितिमा सरकारले पेरेलै ऐन पारित गर्यो या बाहिर ल्यायो भने त्यसपछि तपाईँहरू के गर्नुहुन्छ?
नमराजी, हामीले योभन्दा पनि शक्तिशाली सरकारहरू, निरङ्कुश शासनहरू पनि देखेका हौँ, झेलेका हौँ र त्यसका विरुद्धमा लड्ने वर्ग पनि हामी हो। यो एउटा इनर्जेटिक युवा हो जसले देशको आमूल परिवर्तनमा पनि आफ्नो महत्त्वपूर्ण अतुलनीय भूमिका निर्वाह गरेको छ। त्यसकारण यो दुई तिहाई बनाउने अथवा दुई तिहाई त्यो भएको पनि मलाई लाग्छ। यी युवा शक्ति र यो तमाम हामी राहत इसिडी बाल विकास र शिक्षकहरूको पनि त्यहाँ मत छ, भोट छ, त्यसकारण धेरै नमात्तै हुन्छ। हामी कुनै त्यो दुई तिहाई भनेर चाहिँ त्यसबाट डराउने र आत्तिने त्यसले भन्ने छैन। त्यो दुई तिहाई आज छ, त्यो दुई तिहाई भोलि नरहन सक्छ। त्यस कारण चाहिँ त्यो दुई तिहाईको सरकारलाई पनि हामी चुनौती दिन चाहन्छौँ, सच्चिनुपर्छ, शिक्षकका जायज मागहरू पुरा गर्नुपर्छ। यो दुई तिहाईको दम्बमा चाहिँ गयो भने त्यो दुई तिहाई चाहिँ के अरे सिद्धिन पनि कुनै अब धेरै लामो दिन लाग्दैन। हामी त्यसरी पनि एउटा खबरदारी र चेतावनी दिन चाहन्छौँ।
हस्, थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय दिनुभयो नवीनजी, यहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच,
थ्याङ्क यू
सो मच, हस्, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। यतिखेर हामी कार्यक्रम तातो बसमा थियौँ र तातो बसमा यतिखेर मैले प्राविधिक मित्रलाई अस्ति पनि भनेको थिएँ, सम्भवत लाग्छ गेस्ट बोलिरहनु भएको छ भने कृपया टेलिफोन नकाटिदिनु होला, कमसेकम उहाँसँग संक्षिप्त इन्डिङ भइरहेको हुन्छ। म धन्यवाद दिन चाहन्छु। यतिखेर हामीसँग नेपाल राहत शिक्षक सङ्घका केन्द्रीय सह अध्यक्ष हुनुहुन्थ्यो, यतिखेर हामीसँग नवीन सिंह धामी हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गरेँ। कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेक र टाइम चेकमा जान्छु, त्यसपछि फेरि कुराकानीमा आउँछु।
पुराना सामानहरू घरभरि किन राखेको यति धेरै? काम छैन भने त फालिदिए हुन्थ्यो त।
जाडो आउँदैछ र नि, गद्दा बनाउनु परेन? भगवती कपास उद्योगमा लाने हो अनि गद्दा बनाउने हो।
ए, बुद्धि त तिम्रो पनि रहेछ।
अनि त अत्याधुनिक प्रविधिबाट पेलेर कपास उत्पादन गरिनुका साथै सिरक, डसना, गद्दा, सिरानी, चकटी बनाइन्छ। कपडा धोएर टाङ बटन निकालेर लग्यो भने नयाँ गद्दा पनि बनाइन्छ।
त्यसै गरी हाम्रो यस भगवती कपास उद्योगमा प्रति किलो रु 25 का दरले पुराना तथा नयाँ कपडाहरू फिटेर धुली कपास बनाइन्छ। सिरक डसना गद्दा तयार गरिनुका साथै कपास सिरक डसना गद्दाको थोक तथा खुद्रा बिक्री पनि गरिन्छ।
सम्पर्क भगवती कपास उद्योग, मिलनचोक, धनगढी। प्रोप्राइटर सरोज यादव, मोबाइल 98-17-22-20-30।
खुशीको खबर,
हाम्रो यहाँ आधुनिक उपकरणबाट टायर बदल्ने, गाडीको एसी ग्यास फिलिङ गर्ने, रिमको ब्यालेन्सिङ मिलाउने तथा गाडीको एलाइजमेन्ट, व्हील एलाइजमेन्ट आधुनिक 3D कम्प्युटर मेसिनबाट मिलाइन्छ।
साथै डनलप कम्पनीका सम्पूर्ण गाडीहरूको टायर पनि उपलब्ध छ। ट्रक, बस, टिपरका टायरहरू पनि उपलब्ध छन्। सम्पर्क स्थान दक्षिणकाली इन्कर्पोरेटेड प्रणाली, धनगढी सहित गेटबाट 200 मिटर पूर्व भित्र जाने बाटोमा।
फोन नम्बर 091410207 र 091410208, मोबाइल नम्बर 98017-23652 र 98017-23656।
साथै दक्षिणकाली इन्कर्पोरेटेड प्रणाली दिपाइलका लागि फोन नम्बर 094-412-281 र मोबाइल नम्बर 98113-54-24। लम्कीका लागि सम्पर्क नम्बर 98017-00-275।
ओहो मास्टर दाई, घर निर्माण गरेको त धेरै भइसक्यो तर झ्याल ढोका चाहिँ अहिलेसम्म पनि लगाएको छैनौ त।
ए भाइ, बसेरै कुरा गरौँ न।
अब झ्याल ढोकाका लागि धेरै पसल त धाए तर मन पर्दो र भर पर्दो पसल भने पाइन।
हे मास्टर दाई, पनि चटकपुरमा रहेको दीपक ट्रेडिङ हाउस छँदैछ नि।
हाम्रो यहाँ झ्याल ढोकाका लागि चाहिने अल्मुनियमका प्रोफाइल हार्डवेयर सामग्री साथै स्टिल हार्डवेयर तथा एसीटी पार्टिसन र ग्लाजिङ होलसेल मूल्यमा पाइन्छ। सम्पर्क दीपक ट्रेडिङ हाउस, धनगढी 4 चटकपुर, माया मेट्रो हस्पिटलको पूर्वपट्टि। प्रोप्राइटर दीपक पन्त
र हेम
रामराज भट्ट
091-417-354 98-61-63-86-59 र 98-00-63-65-59
जाडोमा पनि चिसोले हैरान, गर्मीमा पनि तताएर हैरान।
रोक रोक भाई, लौ न, यति राम्रो बनेको घरलाई पनि किन बिगार्दैछौ?
अनि कहिलेसम्म यो टिनवाला घरमा बस्नु हो दाजु? न जाडो छेक्छ न त गर्मी नै छेक्छ।
पुरानो घरलाई पनि त कम खर्चमा आधुनिक तरिकाले डेकोरेसन गर्न सकिन्छ नि भाई। फेरि तिम्रो यो टिनवाला घरलाई पनि जिप्सम फल्सिलिङ, टाइल फल्सिलिङ गरी लेन्टरवाला घर सरह बनाउन सकिन्छ नि। अनि नयाँ घर बनाउँदा पनि माथि सिलिङ र बिमको प्लास्टर गर्नै पर्दैन।
ए हो र, अनि कहाँ चाहिँ जाने नि दाजु यसको लागि?
धनगढी फल्सिलिङ हाउस, धनगढी 4 रातोपुल कैलालीमा जाने। त्यहाँ पीवीसी सिलिङ, जिप्सम फल्सिलिङ, टाइल फल्सिलिङ, एफएम स्टुडियो, म्युजिक रेकर्डिङ स्टुडियो निर्माण गर्ने कार्य गरिन्छ। रातोपुल धनगढी निर्माण व्यवसायी संघ छेउमै। मोबाइल नम्बर 98-017-04-527 र 98-046-75-625।
जहिले नि यो ढोका लाउँदाखेरि चुई चुई आवाजले हैरानै गर्छ भने खै के भएको बनाउनुस् भन्दा सुन्नुहुन्न?
मलाई थाहा छ, यो कचकच सुन्ने दिन गयो अब मेरा, किनभने दिया अल्मुनियम वर्कसपबाट नयाँ झ्याल ढोका लिएर आउँछु।
अनि भन्न मात्रै पर्यो कि जान पनि पर्यो? पुरै मात्र गर्नुहुन्छ हजुर?
हुन्छ, आजै जान्छु। हाम्रो यहाँ अर्डर अनुसारका झ्याल ढोका, पार्टेसन स्ट्रक्चर, ग्लाजिङ तथा काठको चौखटमा पनि झ्याल र ढोकाको पल्ला बनाइन्छ। दिया अल्मुनियम वर्कसप, धनगढी उपमहानगरपालिका 7 अनाम नगर, जन आवाज एफएम नजिकै। एक पटक सेवाको मौका अवश्य दिनुहोला। प्रोप्राइटर मोहन चौधरी 98-064-030-54, नेत्र थापा 98-13-58-67-07।
डीएफएम टाइम चेक, इट्स 8 AM।
इस टाइम चेक का साथ में प्रदेश नंबर 7 को एकमात्र आईसीयू एनआईसीयू वेंटिलेटर सहित को अत्याधुनिक सुविधा संपन्न हॉस्पिटल निसर्ग हॉस्पिटल एंड रिसर्च सेंटर प्राली, हसनपुर धनगढ़ी कैलाली।
आदरणीय श्रोताहरु, यहाँहरु सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ। र तातो बहसमा हामी हरेक विषयवस्तुमाथि चर्चा परिचर्चा र बहस गर्दैछौँ। यहाँहरू सबैलाई थाहा छ आज 42 महिनापछि टिकापुर घटनाको फैसला हुँदैछ र यस विषयमा रहेर हामी कुराकानी गर्दैछौँ। यहाँहरू सबैलाई थाहा छ टिकापुर घटनाको विषयमा धेरैको चासो र चिन्ता पनि छ, खास गरी टिकापुर घटना लामो समयदेखि सबैको प्रतीक्षाको विषय पनि हो। र टिकापुर घटनामा जसरी वादी र प्रतिवादी बिचमा चाहिँ लगातार बहस भयो र बहसपछि अन्तिम फैसलाका लागि यतिखेर उहाँहरू पर्खिरहनु भएको छ घर आफन्तहरू, के होला त? सबैको चासो छ टिकापुर घटनाका संलग्न व्यक्तिहरूको, के वास्तवमै आज रिहाई होला त? के वास्तवमै अदालतले उहाँलाई छोड्ने आदेश देला, या भनौँ उहाँहरूको जुन मुद्दा लागेको छ, चोरी डाका लगायतका हात हतियार सहितको विभिन्न उहाँहरूलाई मुद्दा लागेको छ, यो मुद्दामा उहाँहरूलाई के सजाय होला त? यस विषयमा रहेर कुराकानी गर्दैछौँ। प्रतिवादीको तर्फबाट यतिखेर बहस गरिरहनु भएका महत्त्वपूर्ण अधिवक्ता यतिखेर हामीसँग हुनुहुन्छ, गङ्गाराम पाध्यायजी हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु। गङ्गारामजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
आराम हुनुहुन्छ गङ्गारामजी? लामो बहस गर्नुभयो, झन्डै झन्डै एक हप्ताको बहस सकियो होइन हिजो? सबैको चासो छ टिकापुर घटनाको, यति धेरै बहस भयो, आज बुधबार हो, आज फैसला हुन्छ भनिरहँदा तपाईँले यति धेरै हाम्रो सुदूरपश्चिम त्यसै गरी अनलाइनमा धेरैले सुन्दै हुनुहुन्छ, के आज टिकापुर घटनाको 42 महिनापछि फैसला होला त अधिवक्ताज्यू?
हिजोको इजलासको मनसाय बुझ्दाखेरि आज 3-4 बजेभित्र चाहिँ फैसला हुन्छ भन्ने कुरा चाहिँ हिजो हामी अन्तिममा हामी बहस सकेर इजलासबाट बाहिरिँदै गर्दाको अवस्थामा भोलि फैसला सकभर पूर्ण पाठ सहितको फैसला चाहिँ भोलि म दिन्छु भनेर इजलासबाट भनेको हुनाले त्यही इजलासको भनाइलाई मध्यनजर गरेर।
यो आधिकारिक स्रोत हो कि सर, तपाईँहरूले त्यो मनसाय मात्रै बुझिरहनु भएको हो गङ्गारामजी?
आधिकारिक भनेको त जबसम्म न्यायाधीशले राय किताबमा लेखेर अन्तिम राय किताबमा लेखिसकेपछि जब सही गर्दैन त्यति बेलासम्मको आधिकारिक चाहिँ न्यायालयको हुँदैन। तर पनि मनसाय के हो भने अब कुनै प्रमाण बुझ्न पनि बाँकी नरहेको र लामो एक हप्ताको यो बहस पैरवी भइसके पश्चात अब त्यसपछिको प्रोसेस भनेको फैसला नै सुनाउने भयो
भने त्यसो भए सम्भवतः आज फैसला हुन्छ टिकापुर घटनामा संलग्न व्यक्तिहरूको, आज फैसला हुन्छ, त्यसो भए जिल्ला अदालत कैलालीले फैसला गर्छ होला।
अब हिजोसम्मको बहसको अवस्था र इजलासको भावना हेर्दाखेरि आज चाहिँ फैसला हुन्छ।
जस्तो केही व्यक्तिहरू फरार रहेको पनि भन्ने कुराहरू थियो, उहाँहरूलाई झिकाउने कुरा, उहाँहरूको नाममा चाहिँ ताकेता गर्ने कुरा, उहाँहरूलाई चाहिँ बोलाउने कुरा, उहाँहरूका चाहिँ बयान लिने कुरामा चाहिँ के भयो त त्यसो भए यो फैसला भन्दा पूर्व?
यसमा कस्तो हुन्छ भने जो फरार हुन्छन् उनीहरूको नाममा वारेन्ट जारी हुन्छ, वारेन्ट जारी भएपछि अब व्यक्ति आफै आउने या त्यो व्यक्तिलाई अब पुलिस प्रशासनले समातेर ल्याउने हो। अब वारेन्ट जारी भएको व्यक्ति अब आफै उपस्थित भयो भने त्यही किसिमले अदालतले बयान लिएर त्यसपछि आदेश गर्ने हो। यदि त्यो आफै स्वयं पक्ष उपस्थित भएन जो फरार देखाइएको छ त्यसलाई अब पुलिस प्रशासनले समातेर ल्याउन सक्यो भने जति बेला पनि आज यिनीहरूको हकमा फैसला हुन्छ, तर उनीहरूको हकमा चाहिँ आज फैसला हुने होइन।
अझ धेरैको चासो के छ भने रेशम चौधरीजी काठमाडौँ हुनुहुन्छ, अन्य भनौँ न जो चाहिँ अभियुक्तहरू हुनुहुन्छ उहाँहरू चाहिँ कारागारमा हुनुहुन्छ पूर्वपक्षका लागि, अहिलेसम्म बसिरहनु भएको छ, 42 महिना भइसक्यो। यो जुन अहिले मुद्दा उहाँहरूमाथि लागेको छ एउटै किसिमको मुद्दा हो कि फरक फरक किसिमको मुद्दा लागेको छ कि के छ सर, के पाउनु भएको छ? तपाईँहरूले बहस पनि गर्नुभयो, फैसला सबैको लागि आज हुन्छ कि केही व्यक्तिको लागि आज फेरि फरक हुने या फरक फरक किसिमले हुन्छ, के हुन्छ अलिकति बताइदिनु न यहाँले।
होइन, यो मुद्दा भनेको तिनवटा लागेको छ, कर्तव्य ज्यान, ढाका चोरी र ज्यान मार्ने उद्योग, तिनवटा मुद्दा लागेको छ। तिनवटा मुद्दाहरूमा पनि लाहुराम चौधरी र लक्ष्मण चौधरीको हकमा चाहिँ फरक मागदारी छ भने अन्य जति पनि प्रतिवादीहरू छन् उनीहरूको नेपाल सरकारको मागदारी भनेको अथवा अभियोजन पक्षको मागदारी भनेको एउटै छ।
भने लाहुराम चौधरी आज छुट्न सक्ने सम्भावना धेरै छ त्यसो भए गङ्गारामजी?
मैले अब ठ्याक्कै
होइन, तपाईँ त उहाँको अधिवक्ता हो नि त गङ्गारामजी, तपाईँले त आज भन्नुपर्छ तपाईँले के बहस गर्नुभयो, के भन्नुभयो, के माग दाबी थियो वादी पक्षका अधिवक्ताजीको, सरकारी वकिलको के माग दाबी थियो भने तपाईँ प्रतिपक्षको रक्षा गर्दै तपाईँले के त्यसको डिफेन्स गर्नुभयो भन्नुहोस् त आज।
होइन, मैले त मेरो पक्षलाई सङ्कलित तथ्य प्रमाणले त्यहाँ यदि घटना पुष्टि हुने अवस्था नभएको हुनाले मेरो पक्षले उन्मुक्ति पाउनुपर्छ भन्ने मेरो त पक्षको तर्फबाट बहस टिकट त्यही नै रह्यो।
भने लाहुराम चौधरीलाई छोड्नुपर्छ भनेर तपाईँले श्रीमान कहाँ चाहिँ त्यो आदेश जारी गर्नुभयो, त्यो माग दाबी गर्नुभयो?
मेरो एउटा पक्ष भइसके पश्चात र त्यसमा सङ्कलित तथ्य प्रमाणले मैले भन्ने त्यही नै हो, तर मेरो भनेको कुरा हुबहु रूपमा इजलासले मान्नै पर्छ भन्ने कुरा पनि होइन, तर मैले आफू राख्ने तर्क भनेको मेरो पक्षको हकमा जे प्रमाणहरू छन् त्यही राख्दाको अवस्था, मैले मेरो पक्ष भनेको एउटै रेशम मात्रै होइन, मेरो पक्ष भनेको 27 जना हुन्, 27 जनाको पनि यो नत्य रूपमा संलग्नता नभएको हुनाले 27 जनालाई नै छोड्नुपर्छ भन्ने मेरो चाहिँ
तपाईँको माग थियो। भनेपछि वादी पक्षको माग चाहिँ के थियो सर, वादी पक्षको माग चाहिँ के थियो, उहाँहरूले के माग दाबी गर्नुभएको थियो?
वादी पक्षको त हाम्रो अभियोग लगाएका छौँ, जो अब कसैलाई सर्वस्व जन्मकैद कसैलाई जन्मकैदको जो हामीले अभियोग लगाएका थियौँ त्यो अभियोग बमोजिम नै गरिदिनुपर्छ भन्ने अब सरकारी पक्षको अथवा अभियोजन पक्षको चाहिँ त्यो नै माग।
आज सुरक्षाका उच्च पदस्थ व्यक्तिहरू यहाँ हुनुहुन्छ, टिकापुर घटनाको फैसला हुँदैछ, सामाजिक सुरक्षालाई हेर्ने हो भने बडो चुस्त दुस्त बनाएको भन्ने कुराहरू पनि आएको छ गङ्गारामजी, सम्भावना हेर्ने हो भने के देख्नुहुन्छ, केही व्यक्तिहरू छुट्न सक्ने सम्भावना छ या सबैलाई चाहिँ एकै किसिमको चाहिँ थोरै धेरै सबैलाई सजाय हुन सक्छ होला?
होइन, एउटा पर्टिकुलर मुद्दाको लागि यसरीकन के अरे दबाब दिने किसिमले सुरक्षा निकायहरू आएका छन्, त्यसरीकन एउटा सुरक्षा सतर्कता अप्नाएको छ, त्यो कुरालाई राज्यले एउटा मुद्दाको लागि पनि त्यसरी गर्दा त्यो उपयुक्त हुँदैन होला जस्तो लाग्छ। अब कुन व्यक्ति छुट्छन् अथवा कुन व्यक्ति छुट्दैनन् भने मेरो भनाइ त मेरो जो पक्ष रहेका छन् 27 जना छुट्नुपर्छ भन्ने हो मेरो माग।
कुन आधारमा 27 जनाको तपाईँले माग दाबी गर्नु भएको छ भन्नुहोस् त, मान्छेलाई मारेको छ त्यत्रो, एसएसपी सहितको लक्ष्मण नेउपाने सहितका व्यक्तिहरूलाई चाहिँ आगो लगाएको छ, जलाएको छ, त्यस्तो निर्ममतापूर्वक क्रूरतापूर्वक हत्या गरेको विषयमा तपाईँले त्यो छोड्नु पर्छ भनेर माग दाबी गर्नु भएको रहेछ गङ्गारामजी। कानुन रूपमा तपाईँले गरेको बहस ठिक होला, तर मानवीय रूपमा पनि केही संवेदनाहरू होला नि। यो परिस्थितिमा हेर्ने भने, यो मागको विषयमा हेर्ने भने, कुन आधारमा 27 जनालाई तपाईँले छोड्नुपर्छ भनेर भन्नुभयो भन्नुहोस् त गङ्गारामजी?
यो जुन मैले इजलासमा तर्क राखेँ त्यो सबै मिडियामा अब नजिरहरू त्यो जरुरी पनि नहोला र त्यति नै होला, तर मेरो एउटै तर्क के हो भने अहिले जति 28 जनालाई अभियोजन लगाएको छ, 28 जनामध्ये को कसले के कुन हतियारले प्रयोग गरेर मार्यो, प्रत्येक व्यक्ति कुनै प्रमाण आएर त्यो किसिमको गडा प्रमाण भएर त्यसलाई त्यो किसिमको ठहर गर्नुपर्छ भन्ने कुनै प्रमाण बाटो कसैले पेस गर्न सकेको अवस्था त छैन। गोलमटल रूपमा ल्यायो, संवेदना रहला, एउटा एसएसपी जस्तो मान्छे अहिले डिआइजी हुन्थ्यो, माथिल्लो पल्लो दर्जामा जान्थ्यो, एउटा नाबालक मरेको त्यसमा संवेदना रहला, तर त्यो व्यक्तिलाई यी 28 जनामध्ये अथवा अहिले समातिएका 27 जनामध्ये को कसले कुन हतियारले कसलाई प्रहार गरेको भन्ने त होइन नि। एउटा अधिकारको आन्दोलन गर्दै गर्दाको अवस्थामा भएको एउटा झडपलाई साँच्चीकै अपराधी नै यिनै हुन् भनेर ट्याप ट्यापो टिपेर 28 जना ल्याएर त्यसमा 27 जनालाई प्रतिवादी बनाउनुमा पुष्टि हुने कुरा त होइन नि त।
भने रेशम चौधरीको पनि आज फैसला हुन्छ होइन त्यसो भए?
आज भनेको 27 जना जो अहिलेसम्म अदालत आएका छन् सबैको हुन्छ, अब के फैसला कस्तो फैसला त्यो इजलासको कुरा हो।
केही सकारात्मक सन्देशहरू पनि बाहिर आउला, यसलाई सामाजिक सद्भाव कायम गर्न पनि केही सहज होला, त्यो किसिमले पनि टेकेर न्यायाधीश साहबले त्यो किसिमको फैसला गर्नु होला, तपाईँलाई आशा छ केही?
होइन, त्यो त अब न्यायालयले पनि के हो भने यदि सामाजिक सद्भाव पनि नखल बलियोस्, निर्दोष दोषी पनि नहुन्, दोषी व्यक्तिलाई निर्दोष पनि बनाउनु हुँदैन भन्ने जो कानुनको सिद्धान्त छ, इजलासले गर्ला, न्यायमूर्तिले गर्ला भन्ने मेरो चाहिँ।
अब यसको म्यासेज चाहिँ के होला, जस्तो आज फैसला भइसकेपछि यहाँले सामाजिक रूपमा सद्भाव कायम गर्न, किनभने थारू समुदायमा आज व्यग्र प्रतीक्षा छ, किनभने धेरै नेताहरूले मलाई हिजो साँझ पनि फोन गर्नुभएको थियो होइन, नेता उच्च नेताहरूले चाहिँ के हुन्छ नवराजी, के हुँदैछ, उहाँहरूको चासो थियो, सम्भवतः यसको म्यासेज चाहिँ के जानुपर्छ जस्तो लाग्छ समुदायमा?
पहिलो त के हो भने अब अदालतमा अदालतबाट गरेको फैसला मैले मेरो पक्ष 27 जना ले सबै पाउनुपर्छ भन्ने गर्दा पनि अदालतमा जे फैसला गर्यो त्यो मेरो लागि स्वीकार्य हुन्छ।
त्यो
अदालतले जे फैसला गर्दैछ त्यो जुन कमिटीको प्रतिवादीहरू अहिले छन् त्यो कमिटीले स्वीकार्नै पर्छ, र जो सुरक्षा निकायको उपल्लो तहको जो कर्मचारी जो त्यो आन्दोलनमा बितेका छन् तिनीहरूको परिवार र तिनीहरूले पनि एकदम संयमित हुनैपर्छ। अब न्यायालय भन्दा न्यायालयले जो व्याख्या विश्लेषण गरेर न्यायालयले पनि त्यत्तिकै होइन एउटा व्याख्या विश्लेषण गरेर फैसला गर्ने, त्यो फैसलालाई सबैले सिरदारी मानेर त्यस किसिमले सामाजिक
भने ब्यालेन्समा बसेर आज श्रीमानले चाहिँ निर्णय गर्नुहुन्छ भनेर यहाँलाई लागेको छ होइन त्यसो भए?
होइन, श्रीमानले त आज अब जहाँसम्म अब हिजोको अवस्था हेर्दा हाम्रो बहसको अवस्था र इजलासको हिजोको भनाइ हेर्दाखेरि आज चाहिँ फैसला चाहिँ जे जुन रूपमा भयो पनि फैसला चाहिँ
हस्। थ्याङ्क यू सो मच, बडो महत्त्वपूर्ण समय र विचार राखिदिनु भयो, यहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु गङ्गारामजी। थ्याङ्क यू सो मच। यतिखेर हामीसँग प्रतिवादी जो चाहिँ 27 यतिखेर कारागारमा पूर्वपक्षका लागि हुनुहुन्थ्यो, टिकापुर घटनाको 42 महिनापछि आज फैसला हुँदैछ र यस विषयमा रहेर हामीले कुराकानी गऱ्यौँ। कार्यक्रमको निर्धारित समय सकियो, जाँदा जाँदै म 1-2 शब्द मात्रै भन्न चाहन्छु। प्रहरीको सक्रियता बढेको छ यतिखेर सामुदायिक रूपमा हेर्ने भने, थारू समुदायमा यसको म्यासेज के जाला त आज फैसला जेसुकै भए पनि म एउटै कुरा भन्न चाहन्छु, कुनै निर्दोष मान्छेलाई दोषीका नाममा चाहिँ जेलमा राख्नु हुँदैन र दोषीलाई उम्कने मौका कुनै पनि हदमा छोड्नु हुँदैन। यति मात्रै म भन्छु, वास्तवमै न्यायका मूर्तिकार जो हुनुहुन्छ श्रीमानलाई म सम्मान व्यक्त गर्न चाहन्छु र न्यायपूर्ण आज निर्णय आओस् फैसला आओस् म शुभकामना पनि दिँदै सबैलाई म यो सामाजिक सद्भाव कायम गर्न आग्रह गर्दै आजको तातो बहस टिकापुर घटनाको चाहिँ 42 महिनापछिको अब फैसला के होला भन्ने सबैको चासो छ, यस विषयमा रहेर कुराकानी गरे। कार्यक्रमबाट आजलाई म पनि बिदा माग्छु, नमस्कार।
ओहो, यो कुखुरा पालन जति गरे पनि सोचेको जस्तो आम्दानी लिनु नसकिने भयो।
यतिको कुराको लागि पनि चिन्ता मानेर बस्ने हो त? भर्खरै बजारमा आएको महँगो खाले कालो कुखुरा पाल्नुस् के, यसको मासु पनि कालो हुन्छ। त्यति मात्र नभएर स्थानीय बजारमा सहजै बढ्न सक्ने रोग प्रतिरोधात्मक क्षमता भएको केही गर्मी र मध्यम खालको तापक्रममा पनि राम्ररी हुर्कन सक्ने भएकाले नेपालको तराई र पहाडी भेगमा यो प्रजातिको कुखुराको राम्रो सम्भावना सधैँ।
ए कडकनाथ कुखुरा त भन्यो भाइ, तर यसका फाइदाहरू के के छन् त?
सुन्नुहोस् दाइ, कडकनाथ कुखुराको मासुमा प्रोटिनको मात्र 25% पाइन्छ भने सेतो कुखुरामा 20% मात्र पाइन्छ। यो कालो जातको कुखुराको मासुमा क्लोरोस्टोलको मात्रा 1% पाइन्छ भने सेतो कुखुरामा 13-25% पाइन्छ। अमिलो र एसिडको मात्रा उच्च हुन्छ। भिटामिन बी, B2, B6, B12, सी, ई, फ्याट र क्याल्सियम, आयरन आदि पाइन्छ यसको मासुमा। यसको मासु र अन्डाबाट धेरै फाइदा हुन्छ दाइ। अनि यो कुखुराको मासुको सेवनले महिलामा देखिने बाँझोपन, मस्तिष्क मुटु रोग, दीर्घकालीन रोग, ब्लड प्रेसर, टाउको दुख्ने, रिङ्गटा लाग्ने र किडनीको समस्यालाई पनि कम गर्छ।
सुदूरपश्चिमै पहिलो लोकल कुखुराको ह्याचरी कडकनाथ संकलन केन्द्र घिसिङ अर्गानिक फर्म बिजौरा गेटा 9851873141 र 9801377341।
हामी कहाँ लोकल कुखुराको चल्ला, उन्नत जातको कुखुराको चल्ला, कडकनाथ टर्की, बट्टाई, लौका पाइन्छ, साथै नेपालभरि डेलिभरीको व्यवस्था छ।
अरे दादा, सबेरे सबेरे आज कहाँ निकलन डटो है?
कहाँ निकले हो भैया, ब्याह आएगो घर में, तिरका की ताही सूट, बहिनी के ताही लहंगा कुर्ती और बेजा समरनिया दिन का सामान कीन के है, तही बाजार जान डटो हूँ।
ए बाजार जान डटो है कैसे? सुनीता कॉस्मेटिक एंड फैंसी पसल में जाइए, वहाँ तय जो जो चाहे सब मिल जाए।
हमर हिया जैकेट, उंचीटर, जेंस पैंट, कॉटन पैंट, बच्चा के सब किस्म के कपड़ा, वन पीस कुर्ती, सब किस्म के जूता चप्पल और श्रृंगार के सब सामान मिलत है।
संपर्क सुनीता कॉस्मेटिक एंड फैंसी पसल, सेतोपुल धनगढ़ी, प्रोप्राइटर सुनीता राणा, मोबाइल नंबर 9806477320। एक पटक सेवा को मौका अवश्य दिनुहोला।
जग्गा बिक्रीमा धनगढ़ी नैना देवी रोड हुलाक कार्यालय नजिकै जग्गा बिक्रीमा रहेको हुँदा इच्छुकले 9810-0747 नम्बरमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर फेरि एक पटक 9810-0747।
मिरिन्डा खोली खेल्छन् सबले होली, परिवार होस् या साथी भाइ, गरौँ मजा मस्ती ठट्टा है मिरिन्डा खोली।
मिरिन्डा खोली खेलौ होली 2.25 लिटर मिरिन्डा को साथमा पाउनुहोस् एक प्याकेट होली कलर सित्तैमा ह्याप्पी होली फ्रम मिरिन्डा
के तपाईँको पशुले पूर्ण व्याधकाल 280-310 दिनसम्म दुध दिएको छैन
खै आजसम्म त दिएको छैन
अनि तपाईँको पशुले आफ्नो नस्लको क्षमतासम्म दुध दिन्छ त
कहाँ दिनु दिदैन तर किन
यी सबै संकेतहरू सन्तुलित पशु आहारको कमीले गर्दा भएका हुन् त्यसका लागि त असली विश्वासिलो दयाल पशु आहार खुवाउनु पर्यो नि दयाल पशु आहारका फाइदाहरू दुध र फ्याटमा वृद्धि पूर्ण व्याधकालसम्म दुध उत्पादन ब्यायको 60-90 दिनमा नै पुनः गर्भधारण दुध उत्पादन लागतमा 20% सम्म बचत र पशुको राम्रो स्वास्थ्य एवं लामो आयु दयाल